रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा सदस्य समानुपातिक तर्फको समेत मतगणना सम्पन्न, 6 वटा दलले राष्ट्रिय पार्टीको मान्यता पाउने, नयाँ सरकार चैतको दोस्रो सातासम्ममा गठन हुने अनुमान, काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानको वायु प्रदूषणमा भोलिबाट क्रमिक सुधार आउने मौसम पूर्वानुमान महाशाखाद्वारा जानकारी, मध्य एशियामा रहेका नेपालीहरूको सुरक्षाका लागि सरकारले आवश्यक तयारी गरेको परराष्ट्र मन्त्री बालानन्द शर्माको भनाई, र खाड़ीबाट तेल ढुवानी हुने हर्मुज समुद्री मार्गमा इरानको अवरोध कायमै। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ मतगणना सकिएसँगै 6 दलले राष्ट्रिय दलको मान्यता पाउने भएका छन्। यही फागुन 21 गते सम्पन्न निर्वाचनमा समानुपातिक प्रणालीतर्फ संयुक्त निर्वाचन चिन्ह सहित कुल 57 दलले भाग लिएकामा 6 दलले संसदमा प्रवेशका लागि ल्याउनुपर्ने 3% मत प्राप्त गरेका छन्। समानुपातिकतर्फ 1,08,30,815 मतगणना भएकामा राष्ट्रिय स्वतन्त्र पार्टी 51,81,330 मत सहित पहिलो भएको निर्वाचन आयोगले जनाएको छ। यस्तै नेपाली कंग्रेसले 17,58,903, नेपाल कम्युनिष्ट पार्टी एमाले 14,55,659, नेपाली कम्युनिष्ट पार्टी नेकपाले 8,11,393, श्रम संस्कृति पार्टीले 3,85,852 र राष्ट्रिय प्रजातन्त्र पार्टीले 3,30,649 मत प्राप्त गरेको आयोगले जनाएको छ। समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत खसेको मतमध्ये कुल 70 मतको कम्तीमा 3% मत प्राप्त गरेका दललाई मात्रै सीट बाँडफाँड गरिने व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ। सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी दललाई मत दिने र प्रत्येक दलले प्राप्त गरेको कुल मतको संख्याको अनुपातमा त्यस्तो दलको तर्फबाट प्रतिनिधित्व गर्ने उम्मेद्वार प्रतिनिधि सभाको सदस्यमा निर्वाचित हुने कानूनी व्यवस्था रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले जानकारी दिनुभयो। संयुक्त राष्ट्रसंघको महासभाले नेपालको प्रस्तावमा अप्रिल 15 अन्तर्राष्ट्रिय आरोग्य दिवस इन्टरनेशनल वेलनेस डे घोषणा गरेको छ। संयुक्त राष्ट्रसंघको महासभाले हिजो नेपालको प्रस्तावलाई चीन, भारत लगायत 40 देशले सह प्रस्ताव गरेसँगै अब हरेक वर्ष अप्रिल 15 विश्वभर अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइने भएको छ। परराष्ट्र मन्त्री बालानन्द शर्माले आज परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गरी प्राय द्वन्द राजनीति र अर्थतन्त्र वरिपरि केन्द्रित बहसहरू भइरहेको वर्तमान समयमा आरोग्यले अन्तर्राष्ट्रिय एजेण्डामा स्थान पाउनु अत्यन्त प्रेरणादायी कदम भएको बताउनुभयो। मन्त्री शर्माले यो ऐतिहासिक निर्णयले नेपाललाई आरोग्य र आरोग्य पर्यटनको विश्व केन्द्रका रूपमा विकास गर्ने अभियानलाई थप बल पुर्याउने विश्वास व्यक्त गर्नुभयो। परराष्ट्र मन्त्रालय संयुक्त राष्ट्रसंघ महासभा प्रमुख एवं सहसचिव कृष्ण प्रसाद ढकालले आरोग्य दिवसले स्वास्थ्य भन्नाले केवल रोग नलाग्नु मात्र नभई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक तथा पर्यावरणीय कल्याण हो भन्ने सन्देश विश्वभर फैलाउने मात्र नभई प्रवर्धन गर्ने लक्ष्य राखेको जानकारी दिनुभयो। नेपालको पहल र प्रस्तावमा अन्तर्राष्ट्रिय दिवस घोषणा भएको यो पहिलो भएकाले पनि यसको ठूलो महत्व रहेको सहसचिव ढकालले बताउनुभयो। गृहमन्त्री ओम प्रकाश अर्यालले निर्वाचन पश्चात संविधानले सही बाटो समातेको बताउनु भएको छ। भर्चुअल माध्यमबाट मन्त्रालयमा आज भएको निर्वाचन समीक्षा बैठकमा मन्त्री अर्यालले निर्वाचनले राजनैतिक सुशासनको जग बसालेको बताउनुभयो। सबैको सामूहिक र साझा प्रयासबाट मात्र ऐतिहासिक उपलब्धि हासिल गर्न सम्भव भएको उल्लेख गर्दै मन्त्री अर्यालले केन्द्रदेखि फिल्डमा खटिनेसम्म सबै तह र तबकाबाटमा रहेका कर्मचारीहरूको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। परराष्ट्र मन्त्री बालानन्द शर्माले मध्य एशियामा रहेका नेपालीहरू द्वन्द्वमा प्रत्यक्ष लक्षित नरहेकाले सुरक्षित रहेको बताउनु भएको छ। परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले मध्य एशियामा रहेका नेपालीहरूको उद्धार एवं सुरक्षाका लागि शुरू गरिएको तथ्याङ्क संकलनमा हालसम्म 83,000 भन्दा बढ़ीले सम्बन्धित नियोगहरूबाट फारम भरेको जानकारी दिनुभयो। मन्त्री शर्माले नेपालीहरूको सुरक्षाका लागि सरकार सबै किसिमको तयारीमा रहेको बताउनुभयो। पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले मध्य एशियामा रहेका नेपालीहरूलाई सुरक्षाका हिसाबले तत्काल उद्धार गरेर स्वदेश ल्याउनुपर्ने अवस्था नरहेको बताउनुभयो। सचिव राईले मध्य एशियामा रहेको नेपाली श्रमिकहरूको सुरक्षाका लागि त्यहाँ श्रमिक पठाउने अन्य मुलुकहरूको समन्वयमा आवश्यक व्यवस्था गरिएको बताउनुभयो। यसैबीच नेपाल वायु सेवा निगमले आज राति विशेष उड़ान मार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुहरूको उद्धार गर्ने जनाएको छ। निगमले एक उड़ान सूचना जारी गर्दै आज राति 11:15 बजे वाइड बडी विमानबाट नेपालमा रोकिएका यात्रु दुबई लैजानेछ भने दुबईबाट काठमाण्डु आउनका लागि रोकिएका यात्रुलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने भएको हो। अमेरिका इरान युद्ध शुरू भएपछि रोकिएका यात्रुको उद्धारका लागि निगमले पहिलो पटक दुबईमा विशेष उड़ान भर्न लागेको निगमका कार्यकारी निर्देशक अमृतमान श्रेष्ठले बताउनुभयो। भोलिदेखि मौसम क्रमिक रूपमा सुधार हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज अपरान्ह जारी गरेको विशेष मौसम बुलेटिन अनुसार भोलिदेखि वायुमण्डलमा मौसमी गतिविधि बढ़दै जाने देखिएको तथा देशका केही ठाउँहरूमा क्षणिक वर्षाको सम्भावना पनि रहेकाले मौसमको हालको अवस्थामा क्रमिक सुधार हुने सम्भावना रहेको छ। नेपालको उपल्लो वायुमण्डलमा उच्चता चापीय मौसम प्रणाली स्थिर रही पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुन नसकेको महाशाखाले जनाएको छ। वायुमण्डलको तल्लो तहमा न्यून चापीय गतिविधि बढ़न नसकेको कारणले पर्याप्त वर्षा हुन नसकी प्रदूषण वायुमण्डलको तल्लो तहमै संचित भएर रहँदा केही दिनदेखि देशका धेरै भूभागमा तुवालो प्रभावित भएको छ। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यमानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते भाउजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ भाउजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालू आर्थिक वर्षमा करिब 25,000 मेट्रिक टन मल आयात गर्ने भएको छ। चालू आर्थिक वर्षमा 4,66,000 मेट्रिक टन मल साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनी मार्फत आयात गरेको मन्त्रालयले मलको अभावलाई कम गर्ने उद्देश्यले 25,000 मेट्रिक टन मल आयातका लागि पुनः बोलपत्र आह्वान गरेको हो। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेमाथि दायर भएको रिटमाथि पूर्ण सुनवाई गर्न आदेश दिएको छ। सभापति लामिछानेको सहकारी सम्बन्धी मुद्दा र सम्पत्ति शुद्धिकरणको कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णय विरूद्ध दायर रिटमाथि पूर्ण सुनवाई गर्न सर्वोच्च अदालतले आदेश दिएको हो। नेपाली कंग्रेसले राष्ट्रिय सभामा एकताबद्ध भएर जिम्मेवारीपूर्वक प्रस्तुत हुने निर्णय गरेको छ। कंग्रेसका राष्ट्रिय सभाका बहालवाला र नवनिर्वाचित सदस्यहरूको आज बसेको बैठकले आगामी दिनमा जनभावना अनुरूप दलको तर्फबाट राष्ट्रिय सभामा एकताबद्ध भएर जिम्मेवारीपूर्वक प्रस्तुत हुने निर्णय गरेको प्रमुख सचेतक कृष्ण बहादुर रोकायले जानकारी दिनुभयो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले महिला तथा बालबालिका को लागि न्यायमा पहुँच स्थापित गर्नु मात्रै मौलिक अधिकार नभई लैंगिक समानताको आधार स्तम्भ भएको बताउनु भएको छ। अमेरिकाको न्यूयर्कमा आयोजित संयुक्त राष्ट्र संघको महिलाको स्थिति सम्बन्धी आयोगको 70 सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपालको न्याय प्रणालीलाई अझ प्रभावकारी र समय सापेक्ष बनाउनका लागि लैंगिक मैत्री अदालत स्थापना गरी न्यायिक संरचनालाई सुदृढ़ बनाइएको बताउनु भएको उहाँको सचिवालयले जनाएको छ। ट्रान्सपरेन्सी इन्टरनेशनल टीआईले यही फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनले लोकतान्त्रिक प्रणालीमा जनविश्वास थपेको बताएको छ। ट्रान्सपरेन्सी इन्टरनेशनलका अध्यक्ष मदन कृष्ण शर्माले आज विज्ञप्ति जारी गरी हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनले लोकतन्त्रलाई थप मजबूत बनाएको धारणा राख्नुभयो। बागलुङको ढोरपाटनमा दादुरा संक्रमण देखिएको छ। ढोरपाटन नगरपालिका वडा नम्बर 7, 8 र 9 5 जनामा दादुरा संक्रमण पुष्टि भएको छ भने 74 जनामा शंकास्पद लक्षण देखिएको छ। बिरामी बढ़न थालेपछि बोबाङ स्वास्थ्य चौकी र बुर्तिबाङ अस्पतालमा 26 शैयाको आइसोलेशन निर्माण गरी उपचार शुरू गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी देवप्रकाश घिमिरेले जानकारी दिनुभयो। अमेरिकी सेनाले खाड़ीबाट तेल लैजान प्रयोग हुने हर्मुज नहरमा 16 इरानी पानी जहाज नष्ट गरेको दावी गरेको छ। अमेरिका र इजरायलको संयुक्त आक्रमण बेहोरिरहेको इरानले विश्वको 20% तेल आपूर्ति गर्ने समुद्री मार्ग हर्मुजमा अवरोध पुर्याइरहेको छ। सो मार्गमा नियन्त्रण राख्न इरानले तैनाथ गरेका सैनिक पानी जहाजहरूलाई अमेरिकाले आक्रमण गरेको हो। यसैबीच इरानले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र कुवेतमा आक्रमण जारी नै राखेको छ। दुवै विमानस्थलमा 2 ड्रोन खस्दा 4 घाइते भएका छन्। इजरायलले पनि इरान र लेबनन विरूद्धको आक्रमण जारी राखेको छ।
चालू आर्थिक वर्ष 2082-83 को 7 महिनामा नेपालमा विप्रेषण आप्रवाह 12,61 अर्ब रूपियाँ बराबर भएको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार रेमिटेन्स 39.8% वृद्धि भई 12,61 अर्ब रूपियाँ बराबर पुगेको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह 7.5% बढ़ेको थियो। 2082 माघ महिनामा विप्रेषण आप्रवाह 1,98.8 अर्ब रूपियाँ रहेको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह 1,37.50 अर्ब रहेको थियो। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह 33% वृद्धि भई 8,86 अर्ब रूपियाँ पुगेको छ। पछिल्लो एक साता नेपालबाट मध्य पूर्वका विभिन्न देश जाने भन्दा उताबाट नेपाल फर्किने यात्रुको संख्या अधिक रहेको देखिएको छ। इजरायल र अमेरिकाले केही सातादेखि इरानमा आक्रमण गरेपछि इरानको जवाफी हमलापछि मध्य पूर्वका देशमा द्वन्द जारी रहेको छ। खाड़ी देशहरूमा तनाव उत्पन्न हुँदा हवाई उडान निषेध गरेका कारण लाखौं यात्रु गन्तव्य पुग्न र स्वदेश फर्कन पाएका छैनन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले 20 फागुन यता मध्य पूर्वका देशहरूबाट 3,649 यात्रु नेपाल आएको र नेपालबाट 2,028 यात्रु बाहिरिएको जनाएको छ। यसबीच वायु सेवा कम्पनीले अबुधाबी, शारजहा, दुबई लगायतका गन्तव्यमा छिटपुट उडान गरिरहेका छन्। यस अवधिमा कुल 23 उडान भएको विमानस्थल कार्यालयको तथ्याङ्कमा उल्लेख छ। बुधबार नेपाली शेयर बजारको परिसूचक नेप्से 46.78 अङ्कले घटेको छ। यो घटाइसँगै नेप्से परिसूचक 2,796 अङ्कमा झरेको छ। बजार खुलेको पहिलो एक घण्टामा उतार चढ़ाव देखिए पनि त्यसपछि भने परिसूचक निरन्तर रूपमा घटेको थियो। यसअघि सोमबार बजारमा सकारात्मक सर्किट लागेर बढ़ेको नेप्से 2,875 अङ्कमा पुगेको थियो। त्यस यताका दुई दिनमा बजार परिसूचक 79 अङ्कले घटेको छ। यस दिन कारोबार रकम 38% घटेको छ। अघिल्लो दिन 21,50 अर्ब रूपियाँको कारोबार भएको बजारमा बुधबार 13,18 करोड बराबरको मात्र कारोबार भएको छ। यस दिन दुई कम्पनीको शेयर मूल्य 10% बढ़ेको छ। विश्व बैंकले नेपाललाई झण्डै 7 अर्ब रूपियाँ 5,20,00,000 अमेरिकी डलर बराबर ऋण दिने स्वीकृति प्रदान गरेको छ। नेपाल स्वच्छ वायु र समृद्धि परियोजनाका लागि ऋण सहायता स्वीकृत गरिएको विश्व बैंकले जनाएको छ। वायु प्रदूषण कम गर्न र वायु गुणस्तर व्यवस्थापन सुदृढ बनाउने परियोजनाको उद्देश्य रहेको छ। उद्योग र व्यावसायिक प्रतिष्ठानमा प्रयोग हुने बोइलर र भट्टीबाट निस्कने हानिकारक कण उत्सर्जन कम गर्ने करिब 400 उद्योगलाई विद्युतीय बोइलर, आधुनिक भट्टी वा उत्पन्न प्रदूषण नियन्त्रण प्रविधि अपनाउन सहयोग गर्ने समेत परियोजनाको लक्ष्य रहेको छ।
वहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार अजय बमबाट।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले टी20 विश्वकपको पुरस्कार रकम वितरण सार्वजनिक गरेको छ। प्रतियोगिताको कुल 1,12,50,000 अमेरिकी डलर प्लेयर्स प्राइज मनी मध्ये नेपालले 2,56,154 अमेरिकी डलर प्राप्त गरेको छ। हालको विनिमय दर अनुसार उक्त रकम करिब 3,77,00,000 रूपियाँ बराबर हुन्छ। आईसीसीले सार्वजनिक गरेको विवरण अनुसार भारतले सबैभन्दा धेरै 26,39,423 अमेरिकी डलर पाएको छ। दोस्रो स्थानमा रहेको न्यूजील्याण्डले 14,22,602 अमेरिकी डलर प्राप्त गर्दा दक्षिण अफ्रिकाले 10,05,577 अमेरिकी डलर पाएको छ। आईसीसी का अनुसार सन् 2024 गरिएको पुरस्कार रकम वृद्धिलाई निरन्तरता दिँदै यसपटक कुल पुरस्कार रकम 1,12,50,000 अमेरिकी डलर पुर्याइएको हो। आशिष गुरुङले निर्धारित समयको अन्तिम मिनटमा गोल गरेपछि इन्फा राष्ट्रिय लीगमा लालीगुराँस एसोसिएसनले न्युरो टिम एनआरटीसँग अङ्क खोसेको छ। बुधबार सातो बाटो स्थित एन्फा मुख्यालय मैदानमा कप्तान अञ्जन विष्टको गोलमा एनआरटीले 26 मिनटमा अग्रता लिएको थियो, तर अन्तिम मिनटमा सम्हालिन नसक्दा एनआरटी अङ्क बाँड्न बाध्य भयो। खेल 1-1 गोलको बराबरीमा टुङ्गियो। बराबरीसँगै एनआरटी 7 स्थानमै सीमित भएको छ। 10 खेलमा एनआरटीले 19 अङ्क जोडेको छ। यो नतिजासँगै लालीगुराँस 10 खेलमा 20 अङ्क जोड्दै 4 स्थानमा उक्लियो। नेपालले साफ 20 च्याम्पियनसिपमा पहिलो खेल भूटानसँग खेल्ने भएको छ। दक्षिण एसियाली फुटबल महासंघ साफले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले 23 मार्चमा भूटान विरूद्ध खेल्दै प्रतियोगिता शुरू गर्ने भएको हो। मालदिवसको राजधानी माले स्थित नेशनल स्टेडियममा आयोजना हुने प्रतियोगिता 23 मार्चदेखि 3 अप्रेलसम्म सञ्चालन हुनेछ। नेपाल साबी उपविजेता हो। 2024 नेपालमै भएको प्रतियोगिताको फाइनलमा बंगलादेशले 4-1 गोलले पराजित गरेको थियो। नेपालले धर्मेन्द्र कुमारको कप्तानीमा च्याम्पियनशीप खेल्नेछ। नेपाल समूह एमा छ। उक्त समूहमा आयोजक मालदिवसँगै श्रीलंका र भूटान पनि छन्।
अब मौसम। आगामी 24 घण्टामा कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाड़ी र हिमाली भूभागका केही स्थानहरूमा, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी र हिमाली भूभाग तथा मध्य प्रदेशको थोरै स्थानहरूमा, बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा सदस्य समानुपातिक तर्फको समेत मतगणना सम्पन्न, 6 दलले राष्ट्रिय पार्टीको मान्यता पाउने, नयाँ सरकार चैतको 2-3 सातासम्ममा गठन हुने अनुमान, काठमाण्डु उपत्यका सहित देशका विभिन्न स्थानको वायु प्रदूषणमा भोलिबाट क्रमिक सुधार आउने मौसम पूर्वानुमान महाशाखाद्वारा जानकारी, मध्य एशियामा रहेका नेपालीहरूको सुरक्षाका लागि सरकारले आवश्यक तयारी गरेको परराष्ट्र मन्त्री बालानन्द शर्माको भनाई, र खाड़ीबाट तेल ढुवानी हुने हर्मुज समुद्री मार्गमा इरानको अवरोध कायमै। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।